नमस्कार। समसामयिक कुराकानीबाट म मुकुन्द भण्डारीको समसामयिक विषयवस्तुमा केन्द्रित रहेर प्रत्यक्ष रूपमा संवाद गरिने यस कार्यक्रममा आज हामी देशमा संहिता कार्यान्वयन भएपछि नेपालको पत्रकारिताको अवस्था, संहिताको मर्म अनुसार पत्रकारिता क्षेत्रको विकास हुन सकेको छ कि छैन, राज्यले जुन नियम कानूनहरू निर्माण गर्नुपर्ने हो त्यसमा काम गर्न सकेको छ कि छैन, त्यसै गरी संघीय राजधानी बाहिरका संचार माध्यमको अवस्था र त्यहाँ कार्यरत संचारकर्मीको अवस्थाको बारेमा केन्द्रित रहेर कुराकानी गर्नेछौ। यस विषयमा कुराकानी गर्न अहिले हामीसँग हुनुहुन्छ वरिष्ठ पत्रकार एवं सामुदायिक रेडियो प्रसारक संघ अकुरापका पूर्व सुदूरपश्चिम अध्यक्ष दीर्घराज उपाध्याय, यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद मुकुन्जी।
संहिता कार्यान्वयन भएपछि नेपालको पत्रकारिताको अवस्थाको बारेमा चर्चा गर्दैछौ, समग्र नेपालको पत्रकारिताको अवस्थाले कसरी मूल्याङ्कन गर्नुभयो यहीँबाट कुराकानीको शुरूआत गरौं।
मुकुन्जी, यो देशमा यो सूचना विभागको तथ्याङ्कलाई आधार मान्यो भने अहिले 1294 रेडियो, 240 टीभी, 3916 अनलाइन, 7911 पत्रिका दर्ता छन्। जसमध्ये काठमाडौँबाट 2006 पत्रिका दर्ता भएको तथ्याङ्क छ र भक्तपुरबाट 70 र ललितपुरमा 177 पत्रिका। यो अवस्था हेर्ने हो भने पनि नेपालमा झन्झन्डै आधाभन्दा बढी पत्रिका रेडियोहरू प्रसारण प्रकाशन कहीँबाट हुन्छ, अनलाइन सञ्चालन कहीँबाट हुन्छ, त्यो काठमाडौँ उपत्यकाभन्दा बाहिरबाट।
हजुर,
अर्थात् काठमाडौँ उपत्यकाभन्दा बाहिरको पत्रकारितालाई छोड दिने हो भने यो देशको पत्रकारिता अधुरो हुन्छ र आधाभन्दा बढी यो भूगोलका हिसाबले पनि देशको सबभन्दा ठूलो हिस्सा ओगटेको छ काठमाडौँको भन्दा, र संख्याका हिसाबले पनि रेडियोको, पेपरको, अनलाइनको, टिभीको, त्यो काठमाडौँ उपत्यकाभन्दा बाहिरको संख्या पनि ठूलो छ। भूगोल र संख्या दुइटै ठूलो हुँदाहुँदै पनि काठमाडौँबाट फेरि पनि अब हामीले भन्ने गरे हिजोको मोफसल त्यो उपेक्षित छ। र बुझ्नुपर्ने कुरा के हो भने काठमाडौँ खाल्डोभन्दा बाहिरको पत्रकारितालाई छोडिदिने हो या अलग गर्ने हो भने नेपालको पत्रकारिता अधुरो छ, यो बुझ्नु जरुरी छ।
पछिल्लो समयमा जुन 62-63 आन्दोलन पछि एउटा संहिताको कुरा आयो र अहिले हामी चाहिँ संहितामा गइ पनि सकेका छौँ, त्यही अनुसार ऐन कानूनहरू पनि निर्माण गर्ने क्रम छ होइन। अब त संहितामा गइसकेपछि गाउँ गाउँमा सिंहदरबार, घर घरमा सिंहदरबारको नारा पनि छ, यसले गर्दा त पत्रकारिता क्षेत्र पनि सहज हुनुपर्ने हो।
यो देशमा लोकतन्त्र ल्याउन या व्यवस्था परिवर्तनका लागि जति पनि आन्दोलन भयो या सामाजिक रूपान्तरणका लागि जति पनि गतिविधि भयो त्यसमा मिडियाको भूमिका महत्वपूर्ण छ, अझ खास गरी काठमाडौँभन्दा बाहिरको मिडियाको भूमिका महत्वपूर्ण छ। यद्यपि यो मुलुक संहितामा गयो, अधिकार, शासन, बजेट सबै कुराको विकेन्द्रीकरण होस् भन्ने उद्देश्यले भएको, हिजो एकात्मक र केन्द्रीकृत राज्य व्यवस्थाले दार्चुला र ताप्लेजुङलाई सम्बोधन गर्न सकेन, बारा र बाजुरालाई सम्बोधन गर्न सकेन भनेर मुलुक संहितामा गएको हो। यद्यपि त्यो संहितामा गए पनि यो संहिताको महसुस केही नेताहरू जो सरकारमा छन्, मन्त्रीहरू, सांसदहरू, ती बाहेक अरूले महसुस गर्न पाएका छैनन्। र अहिले पनि मोफसलको मिडियाले या दार्चुला र ताप्लेजुङले या बारा र बाजुराले संहिता महसुस गर्न पाएछन्, धनगढीले संहिता महसुस गर्न पाएछन्, धनगढीमा भएको शासनमा रहेका मान्छेहरूले महसुस गर्न पाएका होलान्, त्यो अहिले पनि महसुस गर्न पाएछन्। म तपाईँलाई जानकारी गरौँ, अब प्रदेश संरचना मुलुक गयो, प्रदेश सरकारहरू 7 प्रदेशमा छन्, तर अहिले पनि कुनै प्रदेशको विज्ञापनहरू, प्रदेश सरकार र स्थानीय सरकारको विज्ञापनहरू स्थानीय पत्र पत्रिकामा प्रकाशन हुँदैन र प्रदेश सरकार ले नै त्यहाँको पत्रिकालाई स्वीकार गरेका छैन होइन। अहिले पनि टेन्डरहरूदेखि कुनै पनि सूचना केन्द्रीय अखबारहरू, म त्यसलाई यो राष्ट्रिय अखबार भन्दैन काठमाडौँ निस्किने, त्यसका विषयमा एकछिनपछि छुट्टै पनि हामी बहस गर्नेछौँ। र अहिलेसम्म 6 नीति बनाउन सकेन त, कहाँ हलमलमा छ प्रदेश सरकारहरू, स्थानीय सरकारहरूले किन स्थानीय पत्रिकालाई स्वीकार गर्न सकेका छैनन्? हाम्रा कुनै पनि नीतिले, अहिले पनि यो देशको नीतिले संचार माध्यमलाई छोएको छैन, संचार माध्यमले महसुस गर्न पाएको छैन कि यो देशमा संघीयता छ।
हाम्रो संविधानमा पनि यी कुराहरू स्पष्ट मा लेखिएका पनि छन् होइन। केन्द्र सरकारले एक किसिमको नीति निर्माणका कुराहरू त गरे नै भयो, त्यसका अलावा प्रदेश सरकारहरूलाई पनि जिम्मेवारी दिएको छ। प्रदेश सरकारलाई त्यहाँ बसेका संचारकर्मीहरूले घचघचाउन नसकेको हो कि, बुझाउन नसकेको हो कि?
म जानकारी दिउँ, हामीले निरन्तर रूपमा, म सामुदायिक रेडियो प्रसारक संघको पूर्व अध्यक्ष र प्रदेश अध्यक्ष र पत्रकार महासंघ पूर्व अध्यक्षको हैसियत लिएर म स्वयं मिडिया कर्मी, संचार उद्यमीका रूपमा पनि म आफ्नै मिडिया हाउस पनि सञ्चालन गरेका हिसाबले मैले पटक पटक टिममा व्यक्तिगत रूपमा प्रदेश सरकार र स्थानीय सरकारसँग हामीले निरन्तर रूपमा छलफल गर्यौं, बहस गर्यौं, ज्ञापन पत्र पनि बुझायौं र उहाँहरूले अहिलेसम्म पनि सुन्नु भएन। म एउटा जानकारी गरौं, अहिले पनि म यो रेडियो नेपालमा छु, बहस तपाईँसँग गरिरहेको छु। प्रदेश सरकारले, हाम्रो सुदूरपश्चिम प्रदेश सरकारले पनि विगत 5 वर्षदेखि निरन्तर रूपमा रेडियो नेपाल, गोर्खापत्र, एनटीभी संघीय सरकारको मातहतमा छन्, संघीय सरकार मार्फत सञ्चालनमा छन्, संघीय सरकारको सहयोगमा सञ्चालनमा छन् र संघीय सरकारले नै बजेट पनि छुट्याइराखेका छ, त्यसमाथि विज्ञापन पनि पाइराखेकै छ यी संचार माध्यमले। फेरि प्रदेश सरकारले यिनैलाई दिए रकम, हामीले सोध्यौं किन दिनुभयो, दिनुहुन्न भन्ने होइन कि स्थानीय या प्रदेशका पत्र पत्रिका, रेडियो, टेलिभिजन, अनलाइनहरूले कुनै पनि सेवा सुविधा नपाइराखेका अवस्थामा फेरि केन्द्रकै रेडियोहरूलाई दिइरहँदा मुख्यमन्त्रीलाई सोध्यौं किन दिनु, उहाँले भन्नुभयो सुदूरपश्चिमसँग रिलेटेड उहाँहरूले छुट्टै पृष्ठ निकाल्नुहुन्छ अनि सुदूरपश्चिमसँग रिलेटेड टेलिभिजनले कार्यक्रमहरू प्रसारण गर्छ, त्यस्तै रेडियो नेपाल पनि सुदूरपश्चिमको इस्युलाई उठाउँछ। र मैले उहाँलाई भने हामीले जो यहाँका अखबारहरू हामीले प्रकाशन गरिरहेको छौँ कि यहाँले युक्रेन र रसियाको वार छापिराखेका छौँ हामी कि बाइडेन र पुटिनका कुरा छापिराखेका छौँ, हामीले पनि 100% सुदूरपश्चिमको कुरा छापिराखेका छौँ। हाम्रो त अखबारमा कुनै पनि काठमाडौँ या बाहिरका कुरा हुँदैनन् भने यहाँको अखबारले यहाँको रेडियोले यहाँको टेलिभिजनले त्यो सुविधा किन नपाउने? त्यसको अर्थ पैसा निशुल्क दिनुपर्छ भने पनि होइन, सुविधा दिँदाखेरि जस्तै प्रदेश सरकारका जति पनि कार्यक्रमहरू हुन्छन् सूचनाहरू हुन सक्छन् त्यो सहकार्य गर्न सकिन्छ। विज्ञापन नीति बनाउनु पर्ने हो, अहिलेसम्म आम संसार नीति बन्न सकेका छैन, सुदूरपश्चिम प्रदेशमा त अझैसम्म रजिस्ट्रारको कार्यालय पनि स्थापना भएको छैन। एकदमै यो अपेक्षा धेरै गरियो प्रदेश संरचनासँग या संघीयतासँग, एकदमै यो छुमन्तर गरेर सम्पूर्ण कुरा विकासदेखि लिएर सबै कुरा तत्काल हुन्छ भन्ने हिजो एक खालको जनअपेक्षा थियो, तर त्यो अनुसार प्रदेश सरकारहरू अघि बढ्न सकेन या प्रदेश सरकारमा बस्नेहरूको सोच त्यो अनुसार हुन सकेन, जसको पीडा मीडिया कर्मीहरूले पनि बेहोरिरहेका छन्, त्यो भोगिरहेका छन्।
यो कुरा बुझाउने काम त संचार कर्मीहरूको पनि त हो नि,
हामीले निरन्तर रूपमा भनेका छौँ, निरन्तर रूपमा हामीले ज्ञापन पत्र पनि बुझाएका छौँ र भर्खरै पनि हाम्रो छलफल भएको छ होइन। तर उहाँहरू भन्नुहुन्छ केन्द्रीय नीति चेन्ज नभइकन हामीले स्थानीय नीति चेन्ज गर्न सक्दैनौँ या प्रदेशको नीति चेन्ज गर्न सक्दैनौँ, जस्तै प्रदेशका विज्ञापनहरू प्रदेशकै मीडियामा दिने कुरा जुन हामीले उठाइरहेका छौँ, उहाँहरूले भन्नुहुन्छ यो त केन्द्रीय नीति नै, जस्तै सार्वजनिक खरिद ऐनले नै त्यो राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गर्नुपर्छ, पहिले दिन सूचना सार्वजनिक गर्नुपर्छ भनेर भन्छ। त्यसो हो भने त्यो सूचना प्रदेश सरकारलाई प्रदेशका मातहतमा रहेका प्रदेश अन्तर्गत सञ्चालनमा आएका पत्रिकालाई किन नदिने? त्यो पनि त गर्न सक्यो, तर उहाँले त्यति पनि गर्न सक्नु भएको छैन कि
राष्ट्रिय पत्र पत्रिका कुरा जहिले पनि एउटा बहसको विषय बन्ने गरेको छ होइन। एउटा राष्ट्रिय भनेपछि काठमाडौँ उपत्यकाबाट चाहिँ छापिनेलाई राष्ट्रिय मान्ने र अरूलाई नमान्ने भन्ने यो किसिमको मानसिकता कतै चाहिँ बुझाइमा कमी भयो।
यो बहस जरुरी छ, हेर्नुहोस् यो बहस किन जरुरी छ भने काठमाडौँबाट निस्किने अखबारहरू राष्ट्रिय हुने अनि धनगढीबाट या बाजुरावबाट निस्किने अखबारहरू अराष्ट्रिय हुन्छ। राष्ट्रियको परिभाषा बदलिन जरुरी छ। एक राष्ट्रिय होइन, म त काठमाडौँबाट निस्किने अखबारलाई केन्द्रीय अखबार भन्छु, अझ त्यसलाई केन्द्रीय भन्दिकन भने त्यो छुट्टै बसको विषय हुनसक्छ होइन। अब काठमाडौँ खाल्टोभन्दा बाहिर नजाने ती अखबारहरू म नाम किन लिउँ?
हजुर
होइन, अनि खाल्टोभित्र यही केही सीमित संख्यामा निक्लिन्छन्, यही छापिन्छन्, यहाँभन्दा बाहिर जाँदैन,
त्यो त ती पत्रिकाको दोष होइन,
त्यो पत्रिकाको दोष होइन। मैले राज्यको नीति बनाउनेहरूले नै काठमाडौँमै बस्नेहरूले त्यो नीति बनाएको छ नि त, उनीहरूले सोच्नु पर्यो नि त। यो काठमाडौँबाट निस्किने अखबारहरू राष्ट्रिय होइनन्, त्यो क्लियर हुनुपर्छ। एक यी केन्द्रीय हुन् हो। र अब अर्को कुरा म तपाईँलाई बताउँ, धनगढी या विराटनगरबाट निस्किने अखबारहरूको वर्गीकरण हुन्छ, कस्तो वर्गीकरण हुन्छ भने क्षेत्रीय हो कि स्थानीय हो कि राष्ट्रिय हो भनेर तीनवटा किसिमको वर्गीकरण हुन्छ। काठमाडौँबाट निस्किनेको हुनु पर्दैन, काठमाडौँबाट निस्किने सबै अखबारहरू राष्ट्रिय होइन, नि केन्द्रीय अखबार मात्रै हुन् जो काठमाडौँ मात्रै सीमित छन्, र सुदूरपश्चिमबाट निस्किने पश्चिम टुडे या अरू कुनै अखबारहरू पनि राष्ट्रिय हुन सक्छ भन्ने कुरा किन सोच राख्दैन यो खास गरी नीति बनाउनेहरूले? र अर्को कुरा म तपाईँलाई जानकारी दिउँ, मैले प्रदेश सरकारको महसुसीकरण अहिले पनि मफसलका मिडिया कर्मीहरूले गर्न सकेका छैन भनेर मैले सुरुमा पनि हेरेँ। जबसम्म यो दार्चुला या ताप्लेजुङ या पाँच तारका पत्रिकाहरूले या धनगढी या बाजुराका अखबारहरूले विराटनगर या बाह्रका अखबारहरूले त्यहाँको पत्रिकाका सञ्चालकहरूले त्यहाँको अखबार बोकेर प्रेस काउन्सिल नेपाल काठमाडौँमा सिनामङ्गलमा रहेको कार्यालयमा ल्याएर त्यो अखबार बुझाइरहनुपर्छ वर्गीकरणका लागि, जबसम्म काठमाडौँ धाइरहनुपर्छ तबसम्म यो देशमा संघीयता छ भन्ने म त ठान्दैन होइन। त्यो दार्चुला र ताप्लेजुङबाट अखबार बोकेर काठमाडौँ आइरहनु पर्ने वर्गीकरणका लागि, अनि खोइ संघीयता, यो संघीयता नै होइन, संघीयताको महसुसीकरण सुदूरपश्चिम या
संचार क्षेत्रले महसुस गर्न पर्छ,
संचार क्षेत्रले यो संघीयताको या प्रदेश संरचनामा मुलुक गएको त्यो महसुस अहिले पनि गर्न पाएको छैन। र अर्को कुरा के हो भने काठमाडौँ हुन त हाम्रै साथीभाइहरू मफसलबाट काम गरेर काठमाडौँ आउनुभयो र तिनै मान्छेहरू धेरै जसो अहिले हेर्ने हो भने थुप्रै ठाउँमा नियुक्ति पाएका साथीहरू मफसलबाटै सङ्घर्ष गरेर आएका खारीका साथीहरू हुनुहुन्छ, आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ, तर उहाँहरू त्यहाँ पुग्दाखेरि पनि त्यो जहाँबाट आउनुभयो उहाँहरू त्यो ठाउँलाई बिर्सिदिनु भयो, त्यो ठाउँको पीडालाई बिर्सिदिनु, त्यो ठाउँको पत्रकारहरूले भोगिराखेको समस्यालाई बिर्सिदिनु भयो भन्ने लाग्छ। र काठमाडौँ खाल्डो र सिंहदरबार र यही पेरिफेरीलाई नै सबै थोक ठान्ने सोच जबसम्म रहिरहन्छ, जबसम्म यो चस्मा फेरिँदैन तबसम्म मफसलका पत्रकारहरूले भोग्ने पीडा र उनीहरूको यो अवस्था फेरिन्छ भन्ने लाग्दैन।
केही कुराहरू त परिवर्तन भएको छ नि, केही पनि भएको छैन भन्न मिल्ने हो र, किनभने पालिका स्तरमा एफएम दर्ता गराउने प्रक्रियाका कुराहरूदेखि लिएर धेरै कुराहरू त भएको छ नि भनेर,
त्यसको विषयमा त म फेरि पनि कुरा गरौँला। अब रेडियोका पीडा त छुट्टै छन्, म तपाईँलाई जानकारी गरौँ होइन, यसमा मैले थपिहालेँ, जुन सहजीकरण राज्यले गर्नुपर्ने हो त्यो गर्न सकेन भन्ने हो। रेडियो तपाईँले भने जस्तो पालिकामा दर्ता त हुन्छन्, तर जस्तै 500,000 वार्डको रेडियो कहाँ दर्ता हुन्छ? काठमाडौँ दर्ता हुन्छ। र अर्को एउटा रेडियो नवीकरणका लागि भोग्नुपर्ने शास्तिको म कुरा गर्दैछु, अरू विषयमा पनि जाउँला। एउटा रेडियो सञ्चालनमा छ छैन, उसलाई सिफारिस चाहियो, यो रेडियो सञ्चालनमा छ भनेर उसको सिफारिस चाहियो, त्यसपछि संगीत रोयल्टी समाजलाई पैसा तिर्न पर्यो। जबकि हामीले संचार मन्त्रालयमा रेडियो दर्ता गर्दाखेरि संगीत रोयल्टी समाज भन्ने कहीँ पनि देखिँदैन, को संगीत रोयल्टी समाज हामी चिन्दैनौँ हो, तर संगीत रोयल्टी समाजलाई पनि पैसा तिर्न लाउने, संगीत रोयल्टी समाजलाई पैसा नतिरिकन नवीकरण नगर्ने, नवीकरण पनि लाइसेन्सको पनि गर्ने हो, इजाजत पत्रको पनि गर्नु पर्यो र उपकरणहरूको पनि गर्नु पर्यो होइन, त्यसमाथि रोयल्टी पनि 2% दिनु पर्यो हो, आमदानीको त दिने हो, मुनाफाको त दिने हो, कारोबारको दिनु पर्यो। एउटा रेडियो कुनै एनजिओले सञ्चालन गरेका छ या एउटा सहकारीले सञ्चालन गरेका छ भने त्यो सहकारीको आमदानी पनि त्यसमा बाँधिने भयो, जुन रेडियोसँग होइन कुनै सरोकारै छैन, यो एकदमै र छ ठाउँमा एउटा रेडियो नवीकरणलाई छ ठाउँमा धाउनुपर्छ होइन, एउटै ठाउँमा धाउँदा हुँदैन थियो, एउटै सिस्टममा हाल्न हुँदैन थियो, यो चाहिँ अहिले पनि यो देशमा सबै पत्रकारसँग धेरै मान्छे डराउँछन् पनि, डराउन त हुँदै हुँदैन, तर पत्रकारलाई दुःख दिने पनि ठाउँ छ त्यो सूचना विभागको, सूचना विभागले यति धेरै दुःख दिएको छ, उसका नीतिहरू यति अव्यवहारिक छन् र अहिले पनि धेरै मिडियाहरू, धेरै मिडिया कर्मीहरू, धेरै सञ्चार माध्यमहरू सूचना विभागको नीतिका कारण, सूचना विभागमा भएका कर्मचारीहरूको त्यो सोच र व्यवहारका कारण निकै प्रताडित छन्। एउटा सामान्य कामका लागि जाजरकोटबाट या रोल्पाबाट काठमाडौँ आउनुपर्छ नवीकरणका लागि, उसको पैसा तिर्नुपर्ने 75,000 हुन्छ, उसको आउन जान खान बस्न 1.5 लाख रुपियाँ खर्च हुन्छ, यो समस्या अहिले पनि रेडियोले भोग्नु परेछ।
यहाँ पनि त सञ्चारकर्मीहरूको नेतृत्वमा बसेर काम गर्नुभयो होइन, यहाँहरू पनि सामुदायिक रेडियो प्रसार संघको प्रदेशको अध्यक्ष पनि हुनुभयो होइन, महासंघमा पनि लामो समय काम पनि गर्नुभयो, आफू पनि अधिकार कर्मीहरू हुन्छ, अनि यो भनिरहँदाखेरि जो यी समस्याहरू छन्, एउटा अनलाइन दर्ता गर्दाखेरि, एउटा चाहिँ एफएम रेडियो दर्ता गर्दाखेरि, यस्ता समस्याहरू छन् यहाँहरू पनि त बोल्नुपर्ने हो नि भनेर भने,
म प्रदेश अध्यक्षका रूपमा काम गरे, सामुदायिक रेडियो प्रसारक संघमा पत्रकार महासंघको अध्यक्ष भएर काम गरे, मैले के कति काम गरेको छु त्यो छर्लङ्ग छ होइन, पत्रकारहरूको हक पेसाको सुरक्षा, भौतिक सुरक्षा र पत्रकारिताको विकासका लागि मैले मेरो तर्फबाट गर्न सक्ने पूरै कोसिस गरे, र सामुदायिक रेडियो प्रसारक संघको अध्यक्ष सुदूरपश्चिम अध्यक्ष भइरहँदा पनि हामीले केन्द्रलाई पनि पटक पटक हस्कझ्याउँ, सूचना विभागमा पनि हामीले पटक पटक ज्ञापन पत्र बुझायौं, सूचना विभागको महानिर्देशकलाई हामीले भेटेर कुरा गर्यौं, र अहिले पनि मेरो आज तपाईँसँग मेरो कुरा भइरहँदा मैले आजै पनि सामुदायिक रेडियो प्रसारक संघको अध्यक्षसँग बिहानै पनि कुरा गरेको छु कि रेडियोहरूले समस्या भोगिरहनु परेको छ, अहिले पनि यी यावत समस्याहरूबाट रेडियो कर्मीहरू प्रताडित छन्, यसका लागि संचार मन्त्रालय मात्रै नभएर सरकारलाई नै ध्यान आकर्षण गराउनु पर्यो, सरकारले दिनुपर्ने सेवा सुविधाहरू रेडियोले पाएका छैनन्, यो पाउनु पर्यो भनेर हामीले एक कुरा, म अहिले पदमा छैन तर पनि मैले आफ्नो टिमलाई होइन, म त्यसको सदस्य पनि भएको हिसाबले मैले पनि निरन्तर रूपमा घसघसाइरहेको छु, यद्यपि उहाँहरूले भनिरहनु भएको छ कि हामीले कोसिस गरेका छौँ तर त्यो कोसिसले रिजल्ट ल्याएको छैन होइन, त्यसको कहीँ कतै तपाईँले भने जस्तो त्यसको केही अंशको जिम्मेवारी मेरो पनि होला कि मैले पनि गर्न सकिनँ कि भन्ने होला, तर हाम्रा आवाजको सुनवाई केन्द्रमा बस्ने, काठमाडौँमा बस्ने, खाल्डोमा बस्ने, नीति निर्माण तहमा बस्ने मान्छेहरूले सुनेनन्, जसले नीति बनाए तिनले त्यो पीड़ा भोगेकै छैन, त्यो नीति तिनले बनाएका भए त्यो नीति रेडियो मैत्री हुन्थ्यो या पत्रिका मैत्री हुन्थ्यो या संचार माध्यम मैत्री हुन्थ्यो, त्यो हुन सकेन, त्यही कारण
जो चाहिँ संचार क्षेत्रमा हुनुपर्थ्यो नियम कानूनका कुराहरू ती पर्याप्त भएनन्, केही चाहिँ विभेदकारी कानूनहरू भए तिनलाई सच्याउनु पर्छ, संहिताको मर्म अनुसार तिनीलाई ढाल्नुपर्छ भन्ने कुरा गरिरहँदाखेरि यहाँ एउटा संचार उद्यम पनि यहाँले आफै पनि भनिसक्नुभयो होइन, संचार उद्यम पनि हुनुहुन्छ, अहिले मफसलका संचार माध्यमहरूको अवस्था कस्तो छ?
62-63 नेपालको पत्रकारिता निकै फर्स्ट आयो, खास गरी शान्ति प्रक्रिया मुलुक गइसकेपछि मफसलमा रेडियो खुल्ने क्रम पनि तीव्र भयो, पेपरहरूको संख्या पनि त्यत्तिकै वृद्धि भयो, अनलाइनहरू त अहिले छ्यापछ्याप्ती छन् होइन, निकै आशा लाग्दो अवस्था थियो, तर पछिल्लो कोविड पछि नेपालको पत्रकारिता धर्मरायको अवस्था छ, नेपालको समग्र मिडिया धर्मरायको अवस्था छ, र अहिले पहिलो कुरा त के हो भने यो देशको सरकार या राज्य सञ्चालकहरूसँग फेरि पनि मेरो गुनासो के हो भने यति धेरै ठूलो संख्यामा रोजगारी सिर्जना गरेको छ मिडिया संचार माध्यमले, काठमाडौँबाट निस्किने अखबारहरूको कुरा गरौँ, थुप्रै टेलिभिजनहरू, अरू राष्ट्रिय दैनिकहरू पनि छन्, तिनले सिर्जना गरेको रोजगारी या मफसलमा त्यहाँका संचार माध्यमले सिर्जना गरेको रोजगारीलाई सरकारले हेर्दै हेरेन, हजारौंको संख्यामा संचार माध्यमले रोजगारी दिएछ, रेडियो टेलिभिजन पत्र पत्रिका अनलाइनहरूले, यो पनि एउटा ठूलो उद्योग हो भन्ने कुरालाई स्वीकारै गरेका छैन, यो सोच्दैन,
मैले जोड्न खोजेको संचार माध्यमहरूले यहाँ के ठूला संचार गृहका कुरा पनि गर्नु, उहाँले चाहिँ पत्रकारिताको नाममा चाहिँ कमाउने तर चाहिँ तिनै त्यही क्षेत्रमा काम गर्ने, तिनै संचार गृहमा काम गर्ने संचार कर्मीहरूको चाहिँ श्रम शोषण गर्ने कुराहरू पनि पटक पटक आउने गरेका छन् नि।
तपाईँले अहिले तथ्याङ्क पनि हेर्नुभयो भने यो देशमा जति पत्रकार महासंघ सदस्य संख्या छ, झन्डै नै त्यही हाराहारीमा पत्र पत्रिका, टेलिभिजन, अनलाइन, रेडियो सञ्चालनमा छन्, अर्थात् अहिले हरेक व्यक्तिसँग आफ्नो अनलाइन छ, हरेक व्यक्ति अहिले संचार उद्यमीका रूपमा छ, कि कुनै होइन, त्यो एउटा उद्यमी म रेडियो पेपर अनलाइन चलाउँछु म मात्रै उद्यमी छैन, कि मसँग काम गरिरहेका मान्छे समानान्तर ढङ्गले आफ्नो अनलाइन चलाइरहेका छ, हो
हजुर,
हरेक मान्छे अहिले उद्यमी हो, कि एउटा अनलाइन अनलाइन चलाउने मान्छे पनि उद्यमी हो हेर्नु होइन, उसले एकजनालाई रोजगारी दिएको होला थप, आफू पनि अनियन्त्र काम गरिरहेको छ तर उसको एउटा अनलाइन सञ्चालन छ। अहिले पनि धेरै सञ्चार माध्यममा काम गरिरहने हरेक धेरै मान्छेको आफ्ना अनलाइन आफ्ना कन्सल्टेन्सी आफ्ना टेलिभिजन या आफ्ना विभिन्न खालका पत्र पत्रिका छन् होइन, कतिपयको नाम प्रत्यक्ष रूपमा नआएको होला तर धेरैको छ, तपाईँ रेडियो नेपालकै कुरा गरौँ, तपाईँहरूमध्ये काम गर्ने कतिपयको आफ्नो अनलाइन होला छ होइन, त्यो एउटा पाटो छ। तर यो देशमा जति पनि कमाएका छन् त्यो मिडियामै लगानी गरेका छ, मिडियाकै स्वीकृति भएको छ होइन, मिडियामै रोजगारीका अवसरहरू सिर्जना भएका थिए नि त। एउटा कुनै सञ्चार माध्यमको अवस्था राम्रो हुँदै गर्दा त्यो सञ्चार माध्यमले रोजगारीका अवसर पनि त थप्दै गयो नि, तर अहिले आएर एकैचोटि रोजगारीका अवसरहरू कटौती सबैले गरिराखेका छ। अब कतिपय मोबसलका मिडियामा त हिजो 40-45 जना भएका सञ्चार माध्यममा अब 4-5 जना मात्रै रहने स्थिति छ। हो यो किन भइरहेको छ भने दुईटा कारण, कोविड पछि एक त अर्थतन्त्र धराशायी भयो, विज्ञापन कम भयो, बजार कम भयो, विज्ञापन जस्तै ठूलो संख्यामा विज्ञापन दिने या ठूलो मात्रामा विज्ञापन दिने एउटा यातायातका सवारी साधनहरू थिए, 4-5 गाडीहरू थिए, त्यसको आयातमा प्रतिबन्ध लगाइयो, यो देशमा विदेशी मुद्रा सञ्चित भएन, डलर कम भयो भनेर। अनि दोस्रो यो खास गरी सिमेन्ट उद्योगहरूको पनि राम्रो विज्ञापन थियो, मल्टिनेसनल कम्पनीहरूको पनि विज्ञापन राम्रो थियो, त्यो पनि बन्द भयो। र अर्को मदिराको विज्ञापन थियो, मदिराको विज्ञापन पनि बन्द भयो। हो, नैतिकताका हिसाबले मदिराको विज्ञापन दिने कि नदिने, दिनु हुने कि नहुने, त्यो छलफल बसको विषय होला। तर मदिराको विज्ञापन रोकेकै कारण सरकारले के यो देशमा मदिराको व्यापार कम भयो त, या मदिराको सेवनबाट हुने घटनाहरू कम भयो त, या समग्र अपराधको जड त्यस कारक मदिरा थियो त, त्यसमा बहस गर्नुपर्छ कि पर्दैन? एकैचोटि यस्तो नीति ल्याउने कि म त के बुझ्छु भने, मेरो बुझाइ के छ भने, अब सरकारले सिधै घाँटी ननिमट्ने मिडियाको घुमाउरो पाराले घाँटी निमट्ने र बन्द गराउने, यो त्यही नीति त्यही सोचबाट अभिप्रेरित भएर यस्तो नीतिहरू बनाइएको त होइन भन्ने आशंका गर्ने ठाउँ छ क्या।
यहाँले यो भनिराख्नु भएको छ, तर मिडियाहरूले पनि अब त व्यवस्थित हुनु पर्यो नि त, सधैँभरि अर्काकै मुख तागेर बस्नुपर्ने होइन, एउटा स्टेपसम्म त्यो काम होला, तर पुरानो कमाई ननिकाल्ने नयाँ कमाईबाट आयो भने दिन्छु नत्र हुँदैन भन्ने आशयको कुरा गर्दाखेरि त त्यो पनि त सोधिनु होला।
मिडिया म त फेरि पनि आशावादी छु कि यो मिडियाको जुन अवस्था अहिले आएको छ, अब यो एकदमै खतम भयो, सकियो, अब केही हुँदैन भन्ने त्यो मान्छेलाई निराशातर्फ लैजान्छ।
हजुर
होइन, म त्यो निराशावादी मान्छे होइन, आशावादी मान्छे नै हो। केही समय मिडियाका लागि क्रिटिकल अवस्था छ होइन, त्यो यो अवस्थामा हुन त हरेक उद्योगिक व्यवसायको अवस्था पनि त्यस्तै छ, देशको अर्थतन्त्रको असर समग्र मिडियामा पनि परेको छ, नपर्ने कुरै भएन। तर तपाईँले भने जस्तो पुँजी हुन पर्यो नि त निकाल्नको लागि, भएको पुँजी चाहिँ त्यही मिडियाको शिरवृद्धिमा लगानी गरेका छ होइन, एउटा मान्छे पत्रिका चलाउँथ्यो, उसले रेडियो थप्यो, टेलिभिजन थप्यो होइन, आफ्नो संरचना बनायो, तर त्यसपछि एकैचोटि विज्ञापन सबै बन्द भयो, आमदानीका बाटाहरू बन्द भयो, ब्याज तिर्न सक्ने अवस्था भएन, कहाँबाट थप्छ त? त्यति बेला राज्यले कम्तीमा सहयोग गर्ने राज्यलाई उसले राज्यले यो मिडियाले यति धेरै मान्छेलाई रोजगारी दिएको छ, यति धेरै ट्याक्स तिरेको छ होइन, अझ नेपालमा मिडियाले जति होइन मान्छेले भन्छ मिडियाले ट्याक्स तिरेको छैन, मिडियाले जति ट्याक्स कल दिइरहेको छ, मिडिया करमा पनि दर्ता छ, करमा पनि तिरिरहेको छ, सूचना विभागमा दर्ता गरेको छ, सूचना विभागमा पनि तिरिरहेको छ, संगीति रोयल्टी समाजमा पनि दिएकै छ, भन्नाले सबैलाई पाल्नुपर्ने ठेक्का मिडियाको जस्तो। म तपाईँलाई अर्को कुरा जानकारी गरौँ, यो देशमा सूचना विभाग जहाँ सबै रेडियो पत्र पत्रिका दर्ता हुन्छन् त्यसको काम राजस्व उठाउने हो या मिडियालाई सहजीकरण गर्ने हो, सहयोग गर्ने हो, समन्वय गर्ने हो? त्यसको काम आजका मितिमा के भएको छ भने राजस्व उठाउने भयो कि होइन, 900%देखि 3500%सम्म उसले पेनाल्टी हान्छ समयमा नवीकरण भएन भने। त्यस्तो कुनै पनि उद्योगमा हुँदैन जो सूचना विभागमा भइरहेको छ, र हामीले त्यसका लागि पनि लडिरहेका छौँ। र तपाईँले भने जस्तो लगानीको वातावरण त राज्यले बनाउनु पर्ने हो नि त, एउटा मिडिया कर्मी या एउटा एउटा व्यक्तिले मात्रै त्यो सम्भव हुने कुरा होइन होइन। अहिलेको अवस्था चाहिँ राज्यका नीतिहरूमा सुधार भएन, समय सापेक्ष सुधार भएन भने मिडिया कर्मीको मात्र होइन, मिडिया सञ्चार माध्यमको मात्र कसैको पनि अवस्था आशा लाग्दो छैन।
46 सालको आन्दोलनको सफलतापछि नेपालमा सञ्चार माध्यमले एकदमै चाँडो विकास हुने मौका पनि पायो होइन, 62-63 पछि रेडियो पनि त्यही हिसाबले फर्स्ट आए। तर जुन हिसाबले नेपालमा सञ्चार माध्यमहरू सञ्चार कर्मीहरू अगाडि बढेका थिए, जसरी यसको विकास भएको थियो, त्यही अनुसार जुन न्यू मिडिया भन्छन् नि त्यतातिर जान नसक्दाखेरि कहीँ पुरानो सञ्चार कर्मीहरू त्यो अनुसार परिवर्तन हुन नसक्दाखेरि पनि यो अवस्था आया हो कि?
तपाईँलाई म मेरो जानकारी गरौँ, म 2055 सालमा पत्रकारितामा प्रवेश गरेँ, त्यति बेला हामी हातले लेख्थ्यौँ गिद्धे प्रेसमा, त्यो खाँचामा भरेर पत्रिका छापिन्थ्यो, बिहान निक्लिनु पर्ने अखबार होइन, चियाको चुस्कीसँगै अखबार बाँड्ने भन्ने हुन्थ्यो, तर भात खाने बेला खाना खाने बेला त्यो अखबार बजारमा पुग्थ्यो, र त्यति बेला क्यामेरा पनि थिएन होइन, डिजिटल क्यामेरा पनि थिएन, एउटा क्यामेरा यासिका क्यामेरा थियो, मान्छेसँग साधनका नाममा साइकल थियो र कतिपयसँग साइकल पनि हुन्थेन होइन। त्यो चरणबाट आउँदा हामी 58-59 आउँदाखेरि कम्प्युटर देख्यौँ हामीले, होइन, त्यसपछि 60 ल्यापटपहरू आयो, इन्टरनेट थिएन, धनगढीमा हामीले पत्रकारिता गरिरहँदा हामीले 1 मिनटको 17 रुपियाँसम्म तिरेका छौँ, होइन, म जुन अखबार, म राजधानीमा लामो समय काम गरेँ, इमेजमा लामो समय काम गरेँ, एउटा न्युज मिनटको 17 रुपियाँ तिर्थ्यौँ हामी त्यति बेला, र आज हामी इन्टरनेट मोबाइलमा चलाइरहेका छौँ, होइन, 62-63 पछि 60 पछि मोबाइल हातमा आयो, होइन, यति धेरै सञ्चार माध्यम, यति धेरै द्रुत गतिमा सञ्चार क्षेत्रको विकास भएको छ, प्रविधिको विकास भएको छ, त्यो विकास सँगसँगै मिडियाले पनि आफूलाई अपडेट गरेको छ, मिडियाले अपडेट गराए छैन भन्ने होइन मुकुन्जी, आज अनलाइन हिजो हामी पत्रिकामै निर्भर हुन्थ्यो, हिजो गोर्खापत्रमा आउने एसएलसीको रिजल्ट कति दिनमा पुग्थ्यो धनगढी या बाजुरा, होइन, आज त्यसै दिन मान्छेले एसएमएसबाट मोबाइलबाट तुरन्तै थाहा पाउँछ, हिजो गोर्खापत्रमा भिड लाग्थ्यो मान्छेको रिजल्ट आएपछि, होइन, त्यो अखबार हेर्नको लागि मान्छेले हप्तौं कुर्नु पर्थ्यो, त्यो हेरिकन त अहिले त तुरन्तै सबै चिज बाजुरामा पनि, होइन, मैले बाजुरा पटक पटक फोकस गरेको छु किनकि गरिबी विकास मानव विकास सूचकमा पछाडि भएको हिसाबले मैले धेरैचोटि नामले, होइन, बाजुरामा पनि अहिले एसईको रिजल्ट आयो भने तुरन्तै थाहा पाए नि त मान्छेले, होइन, मिडिया सशक्त पनि भयो, मिडियामा प्रविधिको विकास सँगसँगै मिडियाको विकास पनि भयो, होइन, तर अहिलेको यो आर्थिक मन्दीले त्यसलाई अलिकति ब्रेक लगाएको मात्रै,
हजुर, यहाँले भन्नुभयो नि सरकारले धेरै गर्नुपर्ने कुराहरू गरेन, प्रदेश संरचना हुँदाखेरि प्रदेश सरकारले गर्नुपर्ने कुरा गरेन, सूचना विभागबाट हुनुपर्ने अथवा प्रेस काउन्सिलबाट हुने पर धेरै कुराहरू भएन भने यहाँ चाहिँ गुनासो पनि गर्नुभयो, होइन, यो भइरहँदाखेरि कहीँ यो अवस्था आउनुमा सञ्चारकर्मीको पनि हात छ कि?
म त तपाईँलाई भन्छु यो कुरा त म स्वीकारै गर्दैन, होइन, यो देशमा लोकतन्त्र ल्याउन सञ्चार माध्यमकै हात हो, यो देशको रूपान्तरणका लागि सञ्चार माध्यमकै हात हो, तपाईँले बताउँ यो देशमा गणतन्त्र के कारण आयो, रोल्पा र अछाम, रोल्पा र बाजुरा हो, त्यहाँका नागरिकहरूले गरेको आन्दोलन, हिजो माओवादीले सशस्त्र संघर्ष गर्यो या जनयुद्ध गर्यो त्यो एउटा बहसको विषय होला, त्यसमा नजाऊ, होइन, जुन राजनीतिक चेतना मान्छेमा आयो, नागरिकमा आयो, त्यो कसले ल्यायो, त्यो चेतना ल्याउनमा पनि रेडियोको भूमिका हो, बाजुराको बिच्छामा, होइन, हैजाबाट जोगिनका लागि सन्देश फैलाउने या रुगिनमा यो रोक्नका लागि यो उपाय अप्नाउनु पर्छ भन्ने जानकारी कसले दियो, र काठमाडौँमा के भयो, के भइराखेको छ भन्ने जानकारी दासुलाको विकट सुनसेराका मान्छेले केबाट थाहा पाए, केबाट थाहा पाउँछन्, त्यो सञ्चार माध्यमकै कारण थाहा पाउँछन्, र हरेक नागरिकलाई सुसूचित हुने, सूचनामा पहुँच हुने अधिकार कसले दियो, लोकतन्त्रले दियो, त्यो माध्यमकै भन्यो, रेडियो भन्यो, टेलिभिजन भन्यो, पत्र पत्रिका भन्यो, त्यसले गर्दा यो कुरा के हो भने अपडेट भएका छन् मिडियाहरू, यो रूपान्तरणका लागि, लोकतन्त्रका लागि, व्यवस्था परिवर्तनका लागि काम गरेका छन्, तर कुन बेला यिनीहरूको प्रशंसा हुन्छ रेडियोको, पत्रकारहरूको, भने 62-63 आन्दोलनको बेला मुक्त कण्ठले राजनीतिक दलका नेताहरूले प्रशंसा गरे रेडियोको, पत्रकारहरूको, होइन, पत्रकार महासंघ स्वयं आन्दोलित थियो, तर त्यसपछि जब लोकतन्त्र आयो या जब संघीयता आयो, गणतन्त्र आयो, त्यसपछि बिर्से, खोलो तर्यो, लौरो बिर्स्यो भने जस्तै यिनै नेताहरूले, हुन त त्यही मध्ये कतिपय पत्रकार पनि नेता भएर त्यो ठाउँमा छन्, तिनैले पनि बिर्सिदिए, खास गरी हामीले त्यो कारण पीडा भोगिरहेका छौँ,
त्यही कुरा मैले पनि जोड्न खोजेको थिएँ, जस्तै यहाँले भनेका संस्थाहरूमा धेरै ठाउँमा छ, हिजोको दिनमा यहाँले पनि नेता मानेका व्यक्तिहरू
धेरै
हुनुहुन्छ, उहाँले यो कुरा बोल्नुपर्ने होइन,
पत्रकार महासंघकै पूर्व अध्यक्ष, कतिपय संविधान सभा सदस्य हुनुभयो, कतिपय प्रदेश सभा सदस्य हुनुभएको छ, कतिपय मन्त्री हुनुभएको छ, होइन, तर त्यहाँ गइसकेपछि बिर्सिने भयो कि, हामी भन्छौँ काठमाडौँले मुफसललाई हेरेन, बाजुरालाई हेरेन, तर बाजुराबाट काठमाडौँ आएर नीति निर्माण तहमा भएको मान्छेले पनि बाजुरा हेरेन क्या, हाम्रो दुर्भाग्य थियो अहिले, होइन, त्यसैको कारण हामी प्रताडित छौँ या प्रभावित छौँ या हाम्रा समस्या सम्बोधन हुन नसकेका पछाडिको एउटा कारण त्यो पनि हो क्या,
हिजोको दिनको पत्रकारितालाई हेर्ने हो भने धेरै कुरा भएको छ, केही पनि भएको छैन भन्न सक्ने अवस्था छ, तर सोचे जति चाहिँ हुन सकेको छैन, अब यसलाई सुधार गर्नको लागि के गर्नु पर्ला, यहाँको सुझाव के छ,
राज्यको नीति मिडिया मैत्री हुन जरुरी छ, होइन, अहिले पनि सञ्चार माध्यम या पत्रकारलाई यो या त्यो नाममा, पत्रकारहरूका अधिकारलाई, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रलाई यो या त्यो नाममा संकुचित पार्ने, अङ्कुश लगाउने कामहरू भइराखेका छन्, होइन, पत्रिकालाई रेडियोलाई विज्ञापन दिने नीति नबनाउनु या त्यो नीति बन्नबाट रोक लगाउनु पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रलाई जानी नजानी घुमौरो पाराले त्यो संकुचित गर्ने मनसाय त होइन भन्ने आशंका छ, त्यसले गर्दा हाम्रा नीतिहरू, त्यो स्थानीय तहको नीति होस्, स्थानीय सरकारको नीति होस् या प्रदेशको नीति होस् या संघीय सरकारको नीति होस्, त्यो मिडिया मैत्री हुन जरुरी छ, एक हो, पत्रकारहरूको पेसागत र भौतिक सुरक्षाका लागि त्यसको ग्यारेन्टी गर्न जरुरी छ, आज पनि धेरै पत्रकारहरू वर्षौं अहिले म बताउँ 2-3 दशकदेखि काम गरिरहेका पत्रकारहरू रोजगारविहीन भइरहेका छन्, अहिले रोजगारी गुमिराखेको छ, होइन, एउटा सरकारी जागिर खाएको भए रिटायर हुन्थ्यो, पेन्सन पाउने अवस्था हुन्थ्यो, तर यहाँ घर जाने बेला पनि खाली हात जानुपर्ने अवस्था छ, राज्यले कम्तीमा यो कुरालाई ध्यान दिनु पर्यो, मिडिया कर्मी त्यो सञ्चार माध्यमले त दिने नै हो, आफूसँग काम गर्नेहरूको त्यसको भविष्यको, होइन, सुरक्षित भविष्यको ग्यारेन्टी गर्ने जिम्मेवारी त्यो मिडिया हाउसको पनि हो। यदि राज्यले सपोर्ट नगरेका कारण पनि त्यो सञ्चार माध्यमले पनि केही गर्न सकिरहेको अवस्था छैन। यो नीति चाहिँ बनाउनु पर्छ भन्ने लाग्छ।
हजुर, मैले फेरि पनि जोड्न खोजे, अहिले स्थानीय तहको कुरा हेर्दाखेरि भ्रष्टाचारका कुरा बढी देखेका छन् स्थानीय तहमा। यसमा कहीँ न कहीँ सञ्चारकर्मीहरू पनि जोडिएका छन् जो प्रेस सल्लाहकारको नाममा चाहिँ ठाउँ ठाउँमा छन्। उहाँले गर्दाखेरि पालिका पालिका एकले अर्काको चाहिँ अनियमितताका कुराहरू नलेखिदिएखेरि यो पनि बढेको हो भन्ने कुराहरू पनि आइरहेका छन्।
तपाईँको कुरासँग म केही हदसम्म सहमत छु। पहिलो कुरा त पत्रकारहरूको काम पालिकाको अध्यक्ष या कसैको प्रेस सल्लाहकार भएर बस्ने नै होइन, त्यो भूमिकाबाट मुक्त हुनुपर्छ। या त पत्रकार हुनुपर्छ या त त्यसको सल्लाहकारै हुनुपर्छ, दोहोरो भूमिका हुँदै हुँदैन। अहिले कुनै पनि पालिकाको व्यतिथि बाहिर आउँदैन, किन आउँदैन? दुईटा कारणले आउँदैन। या त मिडिया कर्मीहरू त्योबाट प्रत्यक्ष अप्रत्यक्ष रूपमा लाभान्वित छन् अरू पनि,
हजुर,
त्यो लाभ पाइराखेका कारण त्यसका बारेमा भएका कुरा पनि आउँदैन। या त त्यो पत्रकार जो त्यसको प्रेस सल्लाहकार छ उसले त्यहाँ अरू पत्रकारलाई पनि घुमाइरहन्छ कि प्रलोभन दिइरहने, प्रभावित गरिरहने, उसका नेगेटिभ कुराहरूलाई या आउनुपर्ने अपारदर्शी या अनियमितताका कुराहरूलाई बाहिर ल्याउनबाट रोकिरहेका छ। पत्रकार महासंघका अध्यक्षहरू नि देशका सल्लाहकार छन् कतिपय ठाउँमा, यो देशका राम्रै मिडियाका मान्छेहरू पनि त्यसको सल्लाहकार छन्। सम्बन्धित मिडिया हाउसले पनि तिमी मेरो रिपोर्टर रहने या त्यसको सल्लाहकार रहने भन्नु पर्थ्यो, भनेन अहिलेसम्म। त्यसले गर्दा त्यो विधित पत्रकार महासंघले तिमी पत्रकारको भूमिकामा रहने या त्यसको कन्सल्ट्यान्ट भइरहने। अहिले शुद्धिकरणको कुरा गरेका छन् नि, शुद्धिकरणको कुरा गर्ने पत्रकार महासंघको सदस्य हुने मान्छे त्यो ठाउँमा स्वार्थ बाँझिने ठाउँमा जानु हुँदैन या त्यसको नियुक्ति खानु हुँदैन भन्ने हुनु पर्थ्यो। पत्रकार महासंघले सर्कुलर गर्नु पर्थ्यो, गर्न सकेन। त्यो सर्कुलर नगर्दाखेरिको परिणाम पनि हो तपाईँले भने यो अनियमितताको जुन श्रृङ्खलाबद्ध होइन, केही ठाउँको आउँछ तर धेरै ठाउँको रोकिन्छ, किन रोकिन्छ, आइराखे पनि रोकिन्छ, किन रोकिन्छ भने त्यही कारण हो। मुकुन्छ
यति मात्र होइन, यहाँले चाहिँ केन्द्रीय नीतिका कुराहरू संघ र प्रदेश सरकारका नीति बनाउने कुरा गर्नुभयो होइन, यी नीतिका कुरा गर्नुभयो। अहिले धेरै जिल्लाहरूमा के छ भने त्यो जिल्लाको चाहिँ विज्ञापन अथवा सूचना बाहिरी जिल्लामा नजाओस् भनेर त्यो एउटा किन बाध्य गरेर त्यो भित्रका पत्रकारहरूले त्यस्ता किसिमको नीति बनाएका कुराहरू पनि बाहिर हेरेका छन्, धेरै ठाउँ कुराहरू सुनिन्छन्।
अब यस्तो छ, मेरो त्यो त फेरि अङ्कुश लगाउने कुरा भयो, हामीले सबै चिजको स्वतन्त्रताको कुरा गर्छौँ,
हजुर
होइन, यो बाँध्ने कुरा चाहिँ फेरि स्वतन्त्रताको बर्खिलाफ भयो, त्यो पत्रकारले झन् गर्ने नै कुरा भएन होइन। दार्चुलाको विज्ञापन त्यहाँको अखबारलाई दिने या धनगढीकोलाई दिने होइन, सुदूरपश्चिमकालाई दिनुपर्छ भन्ने एउटा लबिङ हुनसक्छ, तिमीहरू काठमाडौँ दिनै पाउँदैन भन्ने मैले पनि पाएन क्या। मैले पनि प्रदेशको नीति बनाउँदै गर्दा काठमाडौँको अखबारलाई विज्ञापन नदिऊ भन्दैन, तर पहिलो प्रायोरिटी त्यहाँको मौफसलका त्यहीँको स्थानीयलाई देऊ भन्ने हो। त्यसको अर्थ तिमी कसैलाई दिनै पाउनु, मैले पाउनुपर्छ भन्ने चाहिँ हुँदैन, मैले मेरो पश्चिम टोलीलाई पाउनुपर्छ भन्नुको अर्थ त अरूले पाउनै भएन भन्ने भयो नि त। त्यो नीति गलत छ हेर्नुहोस्, त्यो सोच पत्रकार साथीहरूले पनि राख्नु हुँदैन र त्यो नीतिमा सघाउने काम स्थानीय सरकार र प्रदेशले पनि गर्नु हुँदैन, प्रदेश सरकारमा बस्नेहरूले पनि गर्नु हुँदैन, त्यो गलत हो। त्यो यदि भएको छ भने त्यो गलत त्यसलाई सच्याउनु पर्छ पत्रकार महासंघले पनि र त्यसको नियमन गर्ने निकायहरू छन्, प्रेस काउन्सिल छ होइन, यो पत्रकारको आचरण विपरीतको क्रियाकलाप पनि हो, त्यसलाई रोक्नुपर्छ।
हामी कुराकानीको अन्त्यतिर पनि पुगिसकेका छौँ। सञ्चारकर्मीहरूको कुरा छ नि, यहाँले अगाडि पनि भन्नुभयो विभिन्न आन्दोलन जन आन्दोलनहरूमा नेपालको परिवर्तनमा सञ्चारकर्मीहरूले खेलेको भूमिका महत्वपूर्ण छ भनिरहँदाखेरि कहीँ न कतै सञ्चारकर्मीहरूमा त्यति उत्साह देखिँदैन पछिल्लो अवस्थामा, त्यस्तो किसिम परिस्थिति सिर्जना भयो भन्ने पनि सुनिन्छ।
मुकुन्जी, अब म दुईटा प्रश्न कुरा गर्छु। अब हामी माओवादी सशस्त्र संघर्षको त्यो जिरो लेभलबाट थुप्रै युद्धका घटनाहरू होइन, प्रत्यक्ष लडाईँका घटनाहरूको पनि हामीले रिपोर्टिङ गर्यौँ र थुप्रै घटनामा हाम्रा पत्रकार साथीहरूले ज्यानको पनि गुमाए, कतिपय प्रताडित पनि भए। मै पत्रकार महासंघ अध्यक्ष हुँदा एकजना साथी मारिनुभयो धनगढीमा, एकजना साथी विस्थापित हुनुभयो जसको कारण जसलाई मार्न पनि कोसिस गरियो र हामीले निकै सङ्घर्ष पनि गर्यौँ
दुवै पक्षबाट,
सेना र तत्कालीन सरकार र सशस्त्र संघर्ष र माओवादी पक्ष दुईटैबाट पत्रकारहरू प्रताडित भए, अर्थात् द्वन्द्वका सबै खालका अनुभव हामीले भोगेका छौँ हो। तर द्वन्द्वका अनुभव त्यो मोपसालका पत्रकारले भोगे, द्वन्द्व पत्रकारिता पढाउन कहाँबाट जाने भयो काठमाडौँबाट, जसले द्वन्द्वको अनुभवै भोगेका छैन, एउटा रिपोर्टिङ गरे होला तर त्यसैका भरमा, अनि ती साथीहरू जो द्वन्द्वको रिपोर्टिङ गरिराखेका छ बाजुरा धनगढीमा बसेर द्वन्द्वमा प्रत्यक्ष रूपमा होइन, ऊ त्यहाँ सबै घटनाको रिपोर्टिङ गरेका छ अनि उसले यहाँ पठाएको समाचार पनि काठमाडौँको अर्को पत्रकारले बाइलाइन आफ्नो राख्ने भयो हो। काठमाडौँले सधैँभरि त्यहाँको मोपसलको पत्रकारिताको पत्रकारको जुन होइन सूचनामाथिको उसको पहुँचलाई पनि आफ्नो नियन्त्रणमा लियो, एक होइन, उसले लेखेको रिपोर्टिङलाई पनि आफ्नो नाममा राख्यो र अब कम्तीमा मोपसलका पत्रकारहरू हिंताबोधमा बाँच्नु हुँदैन भन्ने, धनगढीबाट रिपोर्टिङ गर्ने साथीले नै त्यहाँको साथीलाई रिपोर्ट राम्रो तालिम दिन सक्छ नि त द्वन्द्वसँग रिलेटेड, तर उसले पनि त्यसलाई एक्सेप्ट गर्नु पर्यो। उसले के भन्छ भने ए यो त धनगढीको लोकल हो या वीरगञ्जको चन्द्रकिशोरलाई एक्सेप्ट नगर्ने त्यहाँकोले, अनि काठमाडौँको ऊभन्दा जुनियर मान्छे आयो भने एक्सेप्ट गर्ने, यो सोचबाट निक्लिनुपर्छ एक। र अर्को कुरा, हामीले हाम्रो क्षमता अभिवृद्धि गर्यौं, हामीले हाम्रो लेखनलाई अभिवृद्धि गर्यौं, राम्रो गर्यौं, मेहनत गर्यो भने मोफसलमै सबै कुरा छ। हेर्नुहोस्, नाम दाम पहिचान, त्यसका लागि काठमाडौँ धाइरहन जरुरी छैन, त्यो काठमाडौँ खाल्डोमा रुमलिरहन जरुरी छैन, र यो काठमाडौँ आउने सोचबाट मुक्त हुन जरुरी छ। हो, धेरै साथीहरू सब अवसर जति काठमाडौँ छ कि भन्ने हिसाबले आउँछ, हो काठमाडौँ आउने, बाहिर पनि जाने, विदेशमा पनि जाने, तर फर्केर आफ्नै ठाउँमा आएर हामीले काम गर्यौँ भने त्यो क्षेत्रको मिडिया पनि सशक्त हुन्छ, होइन, र पहिचान पनि त्यहीबाट बन्छ भन्ने लाग्छ। काठमाडौँ आयो भने त हराउने होइन। त्यसले गर्दा म के भन्छु भने मोफसलका मिडिया कर्मी साथीहरूले हचुसाई हुनुपर्ने, हिंताबोधमा बाँच्नुपर्ने, लघुता बासमा बाँच्नुपर्ने कुनै अवस्था र आवश्यकता छैन। तर एउटा कुरा के समस्या छ भने, अब मोफसलमा लामो समयदेखि काम गरे मान्छे पत्रकार किन निरुत्साही हुन्छ भन्ने कुरा भन्छु। त्यो कहिल्यै अवसर पाउँदैन, कहिल्यै सुविधा पाउँदैन, कहिल्यै पुरस्कार पाउँदैन, त्यो प्रेस काउन्सिलको सुविधा हो या पुरस्कार होस्, त्यो कसले पाउँछ भने यहाँका नेतासँग जसको पहुँच छ, जसको उठबस छ, जसको राजनीति पहुँच छ, त्यसले मात्रै पाउने गरेका कारण त्यो कतिपय साथीहरूमा त्यो नैराश्यता होला। तर त्यो ढिलो चाँडो त्यो हट्छ भन्ने लाग्छ होइन। कम्तीमा हामी हाम्रै क्षेत्रमा बसेर डटेर काम गरौँ, त्यही सबै थोक छ भन्ने लाग्छ।
अझै पनि पत्रकारिता क्षेत्रको सम्भावना राम्रो छ,
एकदमै सम्भावना छ। मैले यति धेरै कुरा गरिरहँदा पनि म त धेरै आशावादी मान्छे हुँ, र धनगढीमा बसेर मैले रिपोर्टिङ सुरु गरेर आफ्नै अखबार, रेडियो, पेपर चलाइरहेको छु, र त्यो निरन्तर रूपमा हामी एउटै क्षेत्रमा लागिराख्यौँ भने असम्भव भन्ने कुरा केही छैन भन्ने लाग्छ। र सबै सम्भावना काठमाडौँ खाल्डो भन्दा पनि बाहिर छ भन्ने बुझ्न जरुरी छ, त्यो महसुस गर्न जरुरी छ, त्यो आत्मविश्वास जगाइरहन पनि जरुरी छ।
हुन्छ दिदीजी, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
हस्, धन्यवाद।
आज हामीले कुराकानी गर्यौं नेपालको पत्रकारिताको अवस्थाको बारेमा सामुदायिक रेडियो प्रसारक संघ अकुराबका पूर्व सुदूरपश्चिम अध्यक्ष एवं वरिष्ठ पत्रकार दीर्घराज उपाध्यायसँग। यसै कुराकानी सँगसँगै आजको समसामयिक कुराकानी पूरा हुन्छ। प्राविधिक सहकर्मीलाई धन्यवाद दिँदै म मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।